सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तो बहस हर एक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 MHz में। हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पस्ता मनोवराज स्थानक र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ छलफल गर्छौँ कुराकानी गर्छौँ खास गरी भन्यो भने यतिखेर संविधान कार्यान्वयनको हामी चरणमा छौँ सरकारले नेपालले यतिखेर नयाँ सरकार प्राप्त गर्दैछ खास गरी भन्यो भने हिजो मात्र केपी शर्मा ओली चाहिँ यो देशको 41 औं प्रधानमन्त्री भएसँगै प्रदेश नम्बर 7 चाहिँ मुख्यमन्त्रीमा भोलि शपथ ग्रहण रहेको छ त्रिलोचनबाट माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य यतिखेर प्रदेश नम्बर 7 सांसद चाहिँ प्रदेश नम्बर 7 मुख्यमन्त्रीमा नियुक्ति भएसँगै अब विकास र समृद्धिका कुराहरू चारैतिर बहसको विषय बन्दैछन् यो विषयमा हामी आगामी दिनमा चर्चा परिचर्चा बहस गर्छौँ तर आज हामी स्थानीय तहको 7 महिना बितिसक्दा पछिल्लो समय कैलालीको कान्छो नगरपालिकाको रूपमा रहेको गौरीगङ्गा नगरपालिकाका धेरै जनताले मलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ हाम्रा मेयरलाई स्टुडियोमै बोलाइदिनु पर्यो र उहाँसँग हामी हाम्रो क्षेत्रको विकास समृद्धि खास गरी गौरीगङ्गा नगरपालिकाको समृद्धिका निम्ति त्यस क्षेत्रमा भइगरेका विकासी निर्माणी कार्यक्रममा चाहिँ जनताको सहभागिता के कति प्रगति भएको छ यो विषयमा हामी कुराकानी गर्न चाहन्छौँ हामी आफ्ना प्रश्न राख्न चाहन्छौँ भनेपछि हामीले गौरीगङ्गा नगरपालिकाका मेयरलाई आज स्टुडियोमै निमन्त्रणा गरेका छौँ यो बिचमा तपाईँले गौरीगङ्गा नगरपालिकाका मेयरसँग खास गरी गौरीगङ्गा नगरपालिकाका जनतालाई मैले आग्रह गरेँ 091-410-216 लाइन एकपटक यहाँहरूलाई म रिपिट गर्न चाहन्छु नम्बर 091-410-216 नम्बर यहाँहरूको लागि खुला गर्दै आजका अतिथि गौरीगङ्गा नगरपालिकाका मेयर नगर प्रमुख हामीसँग हुनुहुन्छ भीम देउबा उहाँलाई म कार्यक्रममा वेलकम गर्छु भीमजी नमस्ते वेलकम
धन्यवाद
सन्चै हुनुहुन्छ
एकदम सन्चै छु
7 महिना करिब करिब यहाँको बित्नै आँट्यो होइन यो 7 महिनालाई यहाँले कसरी सम्झिनुहुन्छ भीम देउबाजी सफल कि असफल
एकदम मैले आफ्नो तर्फबाट विश्लेषण गर्नुपर्दा 7 महिनामा हामी सफल भएका छौँ किनभने कैलाली जिल्लामा सबैभन्दा कान्छो नगरपालिकाका रूपमा रहेको गौरीगङ्गा नगरपालिकाले विगतमा हामीले थुप्रै समस्याहरूका बावजुद पनि हामी अहिले 7 महिनामा आफ्ना कार्यक्रमहरू योजनाहरू एकदमै पस्किने तयारीमा पुगेका छौँ कतिपय योजनाहरू सम्पन्न गरिसकेका छौँ विकास निर्माणका कामहरूलाई हतारमा भन्दा पनि योजनाबद्ध ढङ्गले अगाडि बढाउन जरुरी हुन्छ योजना बिनाको विकासको अर्थ रहँदैन त्यस कारणले हामीले थोरै अध्ययन गरेर योजना निर्माण गरेर अगाडि बढेका छौँ
भनेपछि तपाईँले जुन जनताको बिचमा बोल्नु भएको थियो नि चुनावको समयमा प्रतिबद्धता जाहेर गर्नुभएको थियो मलाई जिताउनुहोस् म काम गरेर देखाउँछु भन्नुभएको थियो काम गर्न सक्नुभयो मेयर साहब यहाँले
एकदम सकेका छौँ त्यो त्यहाँको जनताले बुझ्ने कुरा हो त्यहाँ गएर हेर्दाखेरि थाहा हुने कुराहरू हो अब हामीले गरेका छौँ
भनेपछि के काम गर्नुभयो अहिलेसम्म तपाईँले 7 महिनामा भन्नुहोस् न
अहिले हामीले सबैभन्दा पहिला निर्वाचित भइसकेपछि आषाढ 14 गते निर्वाचन भयो 22 गते हामीले पदभार ग्रहण गऱ्यौँ र त्यसपछि त्यस वर्ष अथवा गत वर्ष सञ्चालित गाविस हुँदाखेरि त्यतिखेर सञ्चालित योजनाहरूको मूल्याङ्कन गऱ्यौँ के कस्ता योजनाहरू सम्पन्न भएका छन् त्यो योजनाको अवस्था के छ भन्ने विषयमा हामीले मूल्याङ्कन गऱ्यौँ र त्यसपछि हामी साउनमा हामी पहिलो परिषद गऱ्यौँ 26 गते र त्यसमा हामीले बजेट विनियोजन गऱ्यौँ योजनाहरू छनौट गऱ्यौँ र ती योजनाहरूलाई कार्यान्वयन गर्ने क्रममा यतिखेर हामी चाहिँ सबै योजनाहरूलाई अगाडि बढाउने क्रममा छौँ करिब हामीसँग 350 योजनाहरू रहेका छन् ती योजनाहरूमध्ये झन्डै 30 योजनाहरू सम्पन्न भइसकेका छन् भने 200 योजनाहरू सम्पन्न हुने क्रममा छन् बाँकी योजनाहरू सबै सम्झौता भएर अगाडि बढिरहेका छन्
भनेपछि कतिको हाम्रो बजेटको भोल्युम हो हाम्रो कति रकमको हाम्रो बजेट बनाउनु भएको तपाईँहरूले नगर परिषदबाट कतिको
पास भयो नगर परिषदबाट 49.95 करोड बजेट बनाएका थियौँ त्यसमा 39.95 करोड समानीकरण वित्तीय समानीकरणको बजेट हो भने बाँकी चाहिँ हाम्रो सशस्त्र बजेट र आन्तरिक स्रोतका बजेटहरू जोडेर हामीले करिब 49.95 करोड को बजेट बनाएका थियौँ
भनेपछि यो बजेटलाई कार्यान्वयन गर्न सबैभन्दा ठुलो कुरा के हुन्छ, बजेट त ल्याइयो तर बजेटलाई कार्यान्वयन गर्ने कुरामा बडो चुनौती देखिन्छन् होइन। यो परिस्थिति हेर्दा अहिले सात महिना करिब करिब गइसकेका छ, अब हामीसँग भनेको करिब पाँच महिना होइन, यो पाँच महिनामा बजेट कार्यान्वयन हुन्छ त यो चुनौती के छ, तपाईँले के देख्नु भएको छ?
एकदम हुन्छ, हामी त्यो सङ्घारमा छौँ, किनभने गुड बिगिनिङ इज के अरे लास्ट डन के भन्छन् नि, राम्रो सुरुवात हुनु नै हाफ डन भन्छ, गुड बिगिनिङ इज हाफ डन। हामीले सुरुवाती राम्रो गरेका छौँ, त्यस कारणले सबै योजनाहरू हामी सम्पन्न गर्न सक्छौँ। यहाँ के छ भने हाम्रो देशमा हतार हतारमा योजनाहरू बनाउने, हतार हतारमा काम गर्ने त्यस्तो एउटा ट्रेन्ड छ, त्यसलाई हामीले परिवर्तन गरेर हामीले एकदमै योजना बनाएर कसरी जाने व्यापक छलफल गरेर त्यो योजना अथवा त्यो काम दिगो रहोस्, भोलिका दिनसम्म रहोस् भन्ने उद्देश्यका साथ अहिले हामीले बाटोघाटोलाई बनाएका छौँ। बाटोघाटोलाई पनि कमसेकम 40 फिट चौडा बनाउने, भोलिका दिनमा हामीले त हेर्नु पऱ्यो नि। अहिले हेर्नुहोस्, यहाँ अब धनगढीकै कुरा गर्नुहोस्, अन्य ठाउँको कुरा गर्नुहोस्, अब त्यहाँ बाटो चाख्लो चाहेर बाटो चाख्लो हुनेवाला छैन भित्र ठाउँमा, किनभने घर सबै बनिसकेका छन्। अब हामी कहाँ त अहिले त्यस्तो अवस्था छैन, कच्चियो घरहरू छन्, अब घर बनेको अवस्था छैन, त्यस कारणले हामीले सुरुमा बाटोको चाहिँ चौडाइ बनाउने, त्यसलाई छलफल गर्ने, बहस गर्ने, अब 40 फिट बाटो अनिवार्य राख्ने भनेर हामीले निर्णय गरेका छौँ। त्यो क्रममा बाटेका ट्र्याकहरू खोल्ने कुराहरू भएको छ। अब पुलहरू पनि हिजोको जस्तो सानातिना पुलहरू होइन, अलि राम्रा खाले पुलहरू, दिगो हुने पुलहरू बनाउने ती कुराहरूलाई हामीले अगाडि बढाएका छौँ।
भनेपछि यो जुन तपाईँहरूले 49 करोडको जुन बजेट बनाउनु भएको छ, त्यहाँ समस्या विकराल छन्। हेर्नुहोस्, तपाईँलाई अहिले पनि थाहा होला होइन भीमजी, किनभने पछिल्लो समय त्यहाँ चाहिँ नदी कटानको कुराहरू थिए होइन, सुकुम्बासी समस्या थिए, धेरै समस्याको बावजुद पनि तपाईँहरूले बजेट सानो आकारको बनाउनु भएको छ। खास गरी भन्यो भने 49 करोडको बजेटले काम गर्न सक्नुहुन्छ तपाईँहरू? त्यहाँ जुन बोल्नु भएको छ, नदी कटानका कुराहरू छन्, सुकुम्बासी समस्याका कुराहरू छन्, विकासी कुराहरू छन्, हरेक कुरालाई कसरी समाधान गर्नुहुन्छ भन्नुहोस्
न? यतिखेर हाम्रो मुलुक भर्खरै सङ्घीयतामा गइरहेको अवस्थामा हामीले घाटा बजेट बनाउनु हुँदैन। हामीले गर्न सक्ने योजनाहरू, गर्न सक्ने खर्च गर्न सक्ने क्षमता योग्यताका आधारमा बजेट निर्माण गर्ने हो। अब हामी ती समस्याहरू छन् भन्दैमा अब घाटा बजेट बनाएर भोलि घाटापूर्ति कहाँबाट ल्याउने होइन, घाटापूर्ति गर्न सक्ने अब यहाँ अहिले अवस्था छैन। अब घाटापूर्ति गर्नका निम्ति, ऋण लिनका निम्ति पनि प्रदेश सरकारसँग, केन्द्रीय सरकारसँग हामीले चाहिँ अनुमति लिनुपर्ने हुन्छ, अनि बाह्य स्रोतहरू लिनका निम्ति पनि अनुमति लिनुपर्ने हुन्छ। अहिले तत्काल त्यो यस आर्थिक वर्षमा त्यो सम्भावना हामीले कम देखेर हामीले चाहिँ एकदमै निश्चित गर्न सक्ने हुनसक्ने बजेटहरू मात्रै हामीले ल्याएका हौँ। त्यो महत्त्वाकाङ्क्षी बजेट अब ल्याउनु पनि हुँदैन, काम गर्न सक्ने बजेट ल्याउनु पर्ने हुन्छ। त्यस कारणले हामी यो के छ भने क्रमागत हिसाबले अहिले हामीले के छौँ भने तीन किसिमले हामीले बढाए गरेका छौँ योजनाहरू। एउटा एकदमै अति आवश्यक योजनाहरू, यो अहिले चाहिँ हामीले तत्कालीन आवश्यकताहरूको पहिचान गरेर त्यो योजनाहरू बनाएका छौँ भने, त्यसपछि मध्यमकालीन र दीर्घकालीन योजनाहरू, त्यसरी हामीले तीन किसिमले हामीले डिभाइड गरेका छौँ र सबै हाउस वाइज हामीले सर्वे गरेका छौँ। प्रत्येक घरमा के छ आवश्यकता, के छ समस्या, उहाँहरूको चाहिँ अवस्था के छ, यी सबै कुराहरूको अध्ययनपछि हामीले चाहिँ अब यसपछि आउने हामीले आर्थिक योजनाहरू बनाएर अब हामीसँग रहेको 4 वर्षका निम्ति हामीले के गर्ने, कहाँ कहाँ गर्ने, अनि कति बाटो बनाउने, कति पुल पुलेसा बनाउने, जनताको आय आर्जनमा के कुराहरू गर्ने, तटबन्धनका कुराहरू कसरी ल्याउने, यी सबै कुराहरूलाई हामीले चाहिँ एउटा योजना बनाएर, मास्टर प्लान बनाएर अगाडि बढ्छौँ। र जहाँसम्म तटबन्धनको कुरा छ, अहिले हामीसँग ठुल्ठुला 4 नदी 5 नदीहरू छन्, ती नदीले विकराल अवस्था ल्याएको छ। त्यसमा पनि हामीले प्रत्येक नदीमा 55-55 लाखका दरले यो जल प्रकोप उत्पन्नबाट पनि बजेट पारेका छौँ, परेको छ। 55-55 लाखका दरले सबै 5 नदीमा हामीले चाहिँ दल, जहाँ जहाँ एकदमै अहिले क्राइसिस अवस्था छ, जहाँ चाहिँ बस्तीलाई एकदम जोखिम छ, त्यो ठाउँमा हामीले चाहिँ बजेट त्यसरी विनियोजन गरेका छौँ। र बाँकी कुराहरूका निम्ति अहिले हामीले विशेष गरिकन बाटोलाई फोकस गरेका छौँ। बाटो अत्यन्त जरुरी छ। कति हाम्रो ठाउँमा त के छ भने ग्रेभिल पनि छैन नगरपालिकाको, एउटा वडामा बिजुली बत्ती पनि पुगेको छैन, खाने पानी पुगेको छैन, धेरै समस्याहरू छन्। त्यस कारणले हामीले पहिलो प्राथमिकता बाटोघाटो, पुल पुलेसाहरू र खानेपानी, स्वच्छ खानेपानी अब जनताको त अहिले अधिकारको कुरा हो, त्यस कारणले त्यो खानेपानीको कुराहरूलाई पनि अगाडि बढाएका छौँ। बिजुलीलाई प्राथमिकता दिएका छौँ, कृषिलाई प्राथमिकता दिएका छौँ, यसरी हामी अगाडि बढ्छौँ।
भनेपछि भीमजी, जुन अहिले तपाईँले भन्नुभयो धेरै कुराहरू हामी बहसमा ल्याउँछौँ, मैले खास गरी जनताले भर्खरै मात्र रेडियो खोल्नु भएको छ भने, हामीसँग आज गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख हुनुहुन्छ भीम देउबा हुनुहुन्छ, त्यस क्षेत्रका जनता मसुरिया चौमलाबाट हामीलाई टेलिफोन गर्न सक्नुहुनेछ। तपाईँको क्षेत्रमा नगर प्रमुख या भनौँ नगरपालिकाले काम गर्न सक्यो या सकेन, 091-410-216 लाइन यहाँहरूको लागि कृपया खुला गरेको छु, टेलिफोन गर्नुहोस्। यहाँहरूको क्षेत्रमा विकासका गतिविधि कसरी अगाडि बढाउनुपर्छ, के भइरहेको छ, यो विषयमा तपाईँले जिज्ञासा राख्न सक्नुहुनेछ। गौरीगङ्गा नगरपालिकाका मेयर हामीसँग हुनुहुन्छ भीम देउबा। भीमजी, जुन तपाईँले भन्नुभयो नदी भनौँ न तटबन्धका कुराहरू कठानकाले विकराल समस्या ल्याएको छ, विविध कुराहरू तपाईँले गर्नुभयो, तर अहिले पनि हेर्ने हो त्यहाँ भनेपछि विद्यमान रूपमा धेरै समस्या छ, तपाईँलाई थाहा छ, खानेपानीको समस्या, सुस्वास्थ्यको राम्रो छैन, कान्छो नगरपालिकाको कर मात्र बढ्यो, विकास हुन सकेन, मेयर साहबले केही पनि गर्न सकेन भने धेरै गुनासाहरू आउँछन्, के हो त यो कुरा?
होइन होइन, एकदम त्यो गुनासो छैन, म प्रत्येक घर घरमा गएको छु, टोल टोलमा गएको छु, सबै जनताहरू के भनेका छन् भने अब विकास हुन्छ भनेर उहाँहरूमा आशा पलाएको मैले देखेको छु। अब समस्या त छ त, अब समस्या छ भन्दैमा हामीले ब्याक हुने कुरा आउँदैन, त्यो समस्यालाई समाधान कसरी गर्न सकिन्छ, कूटनैतिक ढङ्गले हामीले चाहिँ त्यसलाई समस्या समाधान गर्ने हो, हामीसँग जति बजेट छ, हाम्रो चाहिँ जति अवस्था छ, त्यो अवस्थालाई हामीसँग जति सम्पत्ति छ आफ्नो, त्यो सम्पत्तिलाई राम्रोसँग पर्काउनु पर्यो, राम्रोसँग प्रयोग गर्नु पर्यो। अब हिजो पनि बजेट नआउने होइन, बजेट त आएको छ, तर बजेटमा के छ भने बजेट आउँछ त्यो बजेट पूर्ण रूपमा त्यसमा चाहिँ लागू भएको अवस्था अथवा योजनामा पूर्ण रूपमा त्यो योजनामा खर्च भएको अवस्था छैन, त्यस कारणले थोरै रकम भए पनि जनताको पार्टिसिपेन्टमा हामीले काम गर्न सक्यौँ र त्यो योजनामा छुट्याएको रकम पूर्ण रूपमा त्यो योजनामा खर्च गर्न सक्यौँ, त्यहाँ कहीँ कतै चुहाउट हुन सकेन भने पक्कै पनि हामी चाहिँ काम गर्न सक्छौँ, जनतामा अहिले आशा र विश्वास।
काम गर्दा तपाईँहरूले चाहिँ आफ्नो कार्यकर्तालाई भर्ना गर्नुहुन्छ नि त, यसो त बिग्रिन्छ नि त, उपभोक्ता समिति बनाउने त्यहाँ पनि दलगत भागभण्डा हुन्छ, हेर्नुहोस् मेयरले आफ्नो निकट रहेका ठेकेदारहरूलाई अगाडि सार्ने, यसले चाहिँ विकास हुन्छ त मेयर साहब?
होइन, एकदम त्यो कतै होला त्यो ट्रेन हामी कहाँ छैन, तपाईँ प्रत्यक्ष रूपमा हेर्नुहोस्, हामीले एकदम प्रत्यक्ष रूपमा निगरानी गरेका छौँ र कहीँ कतै पनि आफ्नो कार्यकर्ताका हिसाबले कुनै किसिमको लोभ लालचका हिसाबले कहीँ कतै उपभोक्ता समिति बनाइएको छ भने त्यसलाई हामी तुरन्तै हामी चाहिँ निषेध गरेका छौँ, त्यस्तो कामलाई रोकेका छौँ, सबै जनताहरूको उपस्थितिमा, कर्मचारीको पनि उपस्थितिमा, कमसे कम वडा सचिवको उपस्थितिमा, वडा अध्यक्षले अथवा वडा सदस्यले खालि अध्यक्षता गर्ने उहाँहरूले कुनै किसिमको हस्तक्षेप गर्न पाउनुहुन्न, जनताबाट निर्वाचित के अरे उपभोक्ता समितिको अध्यक्ष हुनु पर्यो र त्यसले इस्टिमेटभन्दा दोब्बर काम गरेको हुनु पर्यो भने हामीले प्लान बनाएका छौँ, जनताको पार्टिसिपेन्ट हुनु पर्यो, एकदम छैन, हामी एकदम निस्वार्थ हिसाबले हामी कहाँ जनताले बनाएको, जनताले रुचाएको, जनताले विश्वास गरेको मान्छेलाई उपभोक्ता समितिको अध्यक्ष बनाएका छौँ, हामीले निगरानी गरेका छौँ, हामीलाई हाम्रो भनाइ के हो भने बिरालो सेतो होस् चाहे कालो होस् चाहे हरियो होस् तर त्यसले मुसा मार्नु पर्यो।
ओके, कोही जनता हुनुहुन्छ गौरीगङ्गा नगरपालिकाको, यतिखेर हाम्रो टेलिफोनमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। हेलो,
हेलो,
नमस्ते, यहाँलाई स्वागत छ सर।
नमस्कार सर,
यहाँको परिचय सर?
म मान बहादुर चौधरी, मेरो घर गौरीगङ्गा छ,
यहाँको नगर प्रमुखलाई हामीले आज स्टुडियोमै निमन्त्रणा गरेका छौँ दिनेश एफएमको तातो बहसमा। मानबहादुरजी, यहाँको प्रश्न जिज्ञासा के छ तपाईँको मेयरसँग राख्नुहोस्। भीमदेवजी छौँ,
मेरो प्रश्न अतिथिलाई मेरो नमस्कार।
नमस्कार,
हाम्रो गौरी गङ्गामा अहिलेसम्म त्यो गाविसको अगाडि गाविसहरू थियो होइन सर?
हो हो हो
हो, त्यहाँ कुनै पनि गाविसको ग्राय बिलहरू परेकै छैन हाम्रो गाविस, हाम्रो गाउँमा
बस्तीमा।
अनि अहिले के कति बजेट छ यहाँलाई जानकारी छ कि नै सर, हाम्रो गाउँको लागि त्यही बुझ्न खोज्या हो सर।
हस् मानबहादुरजी, थ्याङ्क यू सो मच, तपाईँहरूको कमैया बस्तीमा ग्राबिल पुगेन, हाम्रो सडक बनेन भन्ने गुनासो आए, पहिले गाविस थियो भन्ने कुराहरू आए। भीमदेवजी यहाँले के भन्नुहुन्छ?
एकदम एकदम साँचो कुरा हो, गौरीगङ्गा नगरपालिकाको वार्ड नम्बर 6 अन्तर्गत कमैया बस्ती जहाँ चाहिँ बाटो बनेको छैन, ग्राभिल छैन, त्यता मात्रै होइन दक्षिणतिरपट्टि पनि 6 नम्बर वडामा ग्राभिल छैन, अस्ति मात्रै म हेरेर आएँ, उत्तरतिर पनि हेरेर आएँ, हामी सबै ठाउँमा सबैभन्दा पहिला बाटोको ट्र्याक खोल्छौँ, चाख्लो बनाउँछौँ र त्यसपछि त्यसमा ग्राभिल गर्छौँ र अर्को वर्ष हामी ग्राभिल गर्दैनौँ।
मुक्त कमैयाहरू भोट ब्याङ्क मात्रै हुने भए काम नहुने, जनताको प्रतिनिधिले काम गर्न सकेनन् होइन त्यसो भए मेयर साहब?
एकदम गर्छौँ हामी किनभने
कहिले गर्छौँ, भाषणमा मात्रै सीमित हुनुभयो क्या तपाईँहरू, काम गर्न सक्नु भएन मेयर साहब, धेरै जनताले भने, कोही जनता यतिखेर हाम्रो बिचमा हुनुहुन्छ गौरीगङ्गा नगरपालिकाको? हेलो,
हेलो,
नमस्ते नमस्ते, यहाँको परिचय सर? यहाँको के चौधरी भन्नुभयो? रामशङ्करजी, तपाईँको मेयर हुनुहुन्छ हामीसँग, यहाँले जिज्ञासा प्रश्न राख्नुहोस् भीमदेवजीसँग।
नमस्कार
नमस्कार नमस्कार,
मेयर साहब, मेरो जिज्ञासा के छ भने त्यो 40 फिट चौडा हुँदैछ होइन बाटो हाम्रो, हजुर, त्यो 40 फिट चौडा गर्ने समयमा त्यो जसको घर छ किनारा होइन बाटोनिर, त्यो घर त भत्किने
भयो,
जसको जग्गा छैन अन्तै बस्ने, त्यो घर भत्काएर त्यो बस्ने कहाँ हो, त्यो व्यवस्था केही छ?
होइन, यसो छ, पहिला त मानवजीको उता हामी दैदोबारीमा क्वेसन अलि बाँकी नै छ, त्यो शिविरमा, दैदोबारी शिविरमा हामी बाटो बनाउँछौँ, बजेट परेको छ ठ्याक्कै त्यो ओडाभरिमै हामीले झन्डै 38 लाख रुपियाँ बजेट छुट्याएका छौँ, ठ्याक्कै अब त्यो बजेटले यदि पुग्दैन भने पनि हामीसँग जेसिबी छ, टिप्पर छ, हामीले खरिद गरेका छौँ, त्यसरी हामी सबै बाटोहरू यो वर्ष बनाउँछौँ प्रत्येक वडाको। अब रह्यो चाहिँ हाम्रो एक नम्बर वडाका मित्रले जुन क्वेसन राख्नुभयो, प्रश्न राख्नुभयो बाटोको कुरा। बाटो भनेको अत्यन्त जरुरी छ, किनभने अहिले हाम्रो घरको छेउमा थोरै जग्गा मासिँदाखेरि त्यो जग्गा चाहिँ त्यहाँबाट लगेर जाने पनि होइन, त्यो तिरने हो, तपाईँहरूकै गाडी पार्किङ होला, भोलि साइकल राख्नुपर्ने होला, अरू होला, बाटो चाख्लो हुँदाखेरि दुईवटा गाडी तिनवटा गाडीसँग हिँड्न सक्ने होला। र यदि त्यो बाटोमा बाटोले खाएर कसैको जग्गै रहँदैन, जिरोमा जान्छ भने त्यो छलफल गरौँला, बहस गरौँला।
होइन, तर जनताले आवाज त खोज्छन् नि सर, विकास हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, तर विकल्प त दिनु पर्यो,
विकल्प हामी दिन्छौँ। तर अब जग्गा अलिकति छ, पछाडि छ भने सर्नु पर्यो, दुई चार फिटले केही फरक पर्दैन। यदि जग्गै छैन, त्यो जग्गैबाट भूमिहीन हुन्छ, त्यो त्यहाँबाट सुकुम्बासी हुन्छ भने त्यसका निम्ति व्यवस्था गरौँला। त्यो रियालिटी के हो,
त्यसको लागि तपाईँ तयार हुनुहुन्छ होइन? त्यसो भए
हामी तयार छौँ,
विकासको कामलाई अगाडि बढाउनुहुन्छ, सँगै जनतालाई पनि हातमा साथ मिलाएर अगाडि बढ्नुहुन्छ।
मैले यो बुझेको छु, जस्तै त्यो जनता जसको घर छ, त्यो घर विहीन भएर त्यसलाई बाटो चाहिँदैन, घर त चाहियो नि त। त्यस कारणले यदि घरै विहीन हुने अवस्था छ भने कहीँ कतै होला त्यो, फेरि एकदमै सबै कहाँ छैन, दुई चार पाँचजना ठाउँमा हुन सक्ला। अब त्यस्तो अवस्था छ भने त्यसलाई हामी चाहिँ व्यवस्थापन गर्छौँ।
मैले खास गरी गौरीगङ्गा नगरपालिकाका धेरै जनताले फोन गरेपछि उहाँलाई स्टुडियोमै निमन्त्रणा गरेको छु। यतिखेर कोही जनता हाम्रो टेलिफोनमा फेरि हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु।
हेलो,
नमस्ते, यहाँलाई स्वागत छ सर। यहाँको मेयर साहब हामीसँग हुनुहुन्छ, यहाँको जिज्ञासा प्रश्न के छ राख्नुहोस्।
मैले मेयर साहबलाई, मेयर साहब नमस्ते।
नमस्ते,
मैले के सोध्न चाहेँ भने त्यो चौमला नदी र गोपका जोड्ने पुल नभएर साह्रै दुःख पाएका छौँ। यस वर्षको योजनामा त्यो छ कि छैन? पहिला त काटे पुल थियो, त्यो पनि पोहोर सालको बालीले बगाइदियो, यसपालिको योजना के छ भनेर मेयर साहबलाई सोध्नु खोज्यो।
हस्, थ्याङ्क यू सो मच एलआरजी।
अनि यो विषयमा के छ भने, खास गरिकन त्यो चौमलाको पुल अत्यन्त जरुरी पुल हो, त्यो पुल नभएर हाम्रो चौमलाको विकास अत्यन्तै रूपमा त्यसले चाहिँ बाधा पुर्याएको छ, कठिन नै त्यहाँ ल्याएको छ। र म निर्वाचित भइसकेपछि सबैभन्दा पहिला भदौको महिना त्यही पुलको चाहिँ विषय लिएर म चाहिँ काठमाडौँ गएको थिएँ। एकदम सिङ्गल मेरो ओन्ली वान इन्ट्रेस्ट भने त्यही हो, चौमलाको पुल बन्नुपर्छ। यदि त्यो पुलका कारणले अहिले त्यहाँ अस्पताल एउटा चाहिँ उसमा परेको छ, स्याडमा परेको छ, छायामा परेको छ, दक्षिणतिर उच्च मावि छ, क्याम्पस छ, हरेक विकासका दृष्टिकोणले पुलले गर्दाखेरि बाधा पुरेको छ, पुल अत्यन्त जरुरी हो। त्यसपछि मैले चाहिँ यहाँको डिभिजन कार्यालय प्रमुखदेखि लिएर त्यहाँ पुल महाशाखाका प्रमुखसँग भेटेँ, र त्यहाँ मैले कुरा गर्दाखेरि उहाँहरूलाई के भन्यो भने, मेरो पहिलो इन्ट्रेस्ट भनेको खालि चौमलाको पुल हो, यो चाहिँ तपाईँहरूले हालिदिनु पऱ्यो भनेर त्यहाँको चाहिँ टिपाएर आएको थिएँ। सबै साथीहरूसँग पनि कुरा गरेको थिएँ मैले। त्यतिखेर त हाम्रो चाहिँ सांसद दीर्घ भाटजी पनि भेटेका थिएँ, वीरबहादुर बलायरजी त्यहाँ मन्त्री हुनुहुन्थ्यो, उहाँसँग भेट्दाखेरि कमसेकम यो डायरीमा टिपाइदिनुहोस् भन्दाखेरि भाटजीले के भन्नुभयो भने, अब त्यो वीरबहादुरले गर्ला, मेरो चाहिँ धेरै इन्ट्रेस्टको कुरा छैन भन्नुभयो। म एकदमै दुःखका साथ आज मैले यहाँ भन्नु परेको छ, मैले यो कुरा त्यहाँ फेरि चौमालामा आइसके पनि यो बहसका रूपमा ल्याएँ। कमसेकम म जनप्रतिनिधि गइसकेपछि त्यहाँको सांसदले लगेर मन्त्री कहाँ गएर कमसेकम यो डिल गरिदिनु पर्थ्यो कि, दुःखको कुरा, दुःखका साथ जनप्रतिनिधिहरूले त्यस्तो व्यवहार गरे मैले भन्नुपर्ने हुन्छ, किनभने हाम्रो दायित्व हो काम गर्ने, विकास निर्माण गर्ने। त्यही पनि त्यसका बावजुद पनि मैले आफै गएर पछि सबै साथीहरूसँग त्यहाँ राखेर अलि प्रेस गर्दाखेरि यतिखेर त्यो चाहिँ पुल महाशाखाबाट सर्वे भइसकेको छ। अस्ति मात्रै फिजिबिलिटी स्टडी गरेर एउटा टोली आएको थियो मन्त्रालयबाट, त्यो चाहिँ काम भएको छ। त्यस कारणले अब हामी आशा गरौँ यो पुल निर्माण
भने यस वर्ष यसको बजेट विनियोजन हुन्छ, त्यसो भए आउँदो आर्थिक वर्षमा
एकदम हुनसक्छ, आशा गरौँ, किनभने पुल महाशाखाले त्यो फिजिबिलिटी स्टडी गरेर।
ओके, देवजी, कोही जनता फेरि हाम्रो टेलिफोनमा हुनुहुन्छ। हेलो,
हेलो,
नमस्ते सर, यहाँलाई स्वागत छ। हजुर, वेद प्रसाद, यहाँ के भन्न चाहनुहुन्छ आजको मेयर साहबसँग?
सरले, मेयर सरले जो विकासको कुरा गर्नुभयो, रोड भयो, यातायात भयो, तर त्यो शिक्षाको कुरा गर्नुभएन। अब विकासको लागि शिक्षा आवश्यक छ भन्छ नि त सर, होइन? शिक्षालाई किन पछि पारेको हो, किनभने म एउटा टिचर पनि हो, होइन? त्यही हिसाबले भन्छु कि यस्ता सामुदायिक विद्यालयमा धेरै समस्याहरू छन्, जस्तै निजी स्रोतका शिक्षकहरूलाई तलब खुवाउन सकेको छैन, यसको के छ कि सुविधा?
वास्तवमा यतिखेर स्थानीय तहमा चाहिँ शिक्षा आएको छ, तपाईँले भनेको कुरा सही हो, यो विषयमा हामी प्रवेश गर्दैछौँ। थ्याङ्क यू सो मच कल गर्नुभयो, थ्याङ्क यू सो मच। गौरीगङ्गा नगरपालिकाका मेयर हामीसँग हुनुहुन्छ, नगर प्रमुख हुनुहुन्छ भीम देउवा। तपाईँले टेलिफोन गर्न सक्नुहुनेछ 091410216 को लाइनमा। भीमजी, उहाँले जिज्ञासा राख्नुभयो, त्यो पुलको पनि राख्नुभयो, शिक्षा क्षेत्रको विषयमा बोलिदिनुहोस् भन्नुभयो उहाँले। अहिले पनि शिक्षकहरूले तलब नपाएका कुराहरू आउँछन्, हेर्नुहोस्।
एकदम यो चाहिँ यो विषयमा बढी सेन्सिटिभ छु म आफ्नो। अब हरेक ठाउँमा शिक्षा बिना कुनै विकास हुन सक्दैन, शिक्षा भनेको अपरिहार्य हो, शिक्षाको विकास हुनुपर्छ। शिक्षा पनि कस्तो हुनुपर्छ भने व्यावहारिक शिक्षा र त्यो प्रयोगत्मक शिक्षा हुनु पऱ्यो। आजको जमानामा हामीले के गरेका छौँ भने अब उहाँको एकदम शिक्षकको समस्या एकदम व्यापक समस्या छ। यो नेपाल सरकारले पनि समस्या समाधान नगर्न नसकेको, नेपालमा 17 किसिमका शिक्षक छन्, निजी शिक्षक, राहत शिक्षक, के शिक्षक हुन होइन, थाई शिक्षक, अस्थायी शिक्षक गरेर 17 किसिमका शिक्षकहरू छन्। यो लामो समयसम्म बहसको विषयमा चलिरहेको विषय हो र यो राज्यले पनि अहिले यसका विषयमा धेरै सम्बोधन गर्न सकेको अवस्था छैन। हामी स्थानीय तह आइसकेपछि सबैभन्दा पहिला मैले यो चाहिँ स्कुलको बारेमा, शिक्षाको बारेमा, शिक्षकको बारेमा अध्ययन गर्न सुरु गरेँ र कतिपय ठाउँमा के भेटाएँ भने विद्यालय व्यवस्थापन समितिले अथवा विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफ्नो चाहिँ श्रीमती त्यहाँ राख्नका निम्ति एउटा हेडमास्टरको राखेको शिक्षक, एउटा चाहिँ के अरे अरू पार्टीको कार्यकर्ता राखेको, एकजना चाहिने ठाउँमा तिनजना राखेको। हेर्नुहोस् है, यो विडम्बना के शिक्षाको निजी क्षेत्रमा एकजनाले जाहिर खुवाउनका निम्ति भर्ना गरेका अवस्था र विद्यार्थीको सङ्ख्या कतिपय स्कुलमा प्राइभे लेभलमा एउटा कक्षामा तिनजना, चारजना, पाँचजना विद्यार्थीहरू र त्यहाँ चाहिँ छजना, सातजना प्राइभेका चाहिँ के अरे दरबन्दी भएको अवस्था। यी सबै अवस्थाले गर्दाखेरि यो कुरालाई एउटा अध्ययन र बहसका रूपमा अगाडि बढाउनुपर्छ भनेर मैले चाहिँ सबै ठाउँमा दरबन्दी अनुसारको के अरे शिक्षक छ कि छैन, विषयगत शिक्षक छ कि छैन र त्यसपछि त्यो शिक्षक त्यहाँ आवश्यकता हो कि होइन, यी सबै कुरालाई आधार मानेर हामी चाहिँ आवश्यक भएको एकदम अति आवश्यक भएको ठाउँमा शिक्षक चाहिन्छ। बिचरा शिक्षकले खाना खाएको छैन, खाली पेटमा कसरी पढाउने? त्यस कारणले त्यस्तो आवश्यकता महसुस भएको ठाउँमा हामी प्रत्येक शिक्षकलाई, चाहे निजी क्षेत्रको होस्, चाहे राहतको होस्, चाहे अन्य कुनै
स्थानीय तहमा यो जुन शिक्षा अन्य कार्यालयहरू जति आएको छ नि, समायोजन भएको छ नि, यसले गर्दा कहीँ कतै कठिनाइहरू आएको छ यो बेला?
होइन, कठिनाइ त आउँछ नि, काम गर्दाखेरि कठिनाइ आउँछ, कठिनाइका बावजुद पनि काम गर्नुपर्छ। त्यस कारणले शिक्षामा हामी छलफल गरेर, अध्ययन गरेर आवश्यकता अनुसारका शिक्षकहरू राख्ने र उहाँहरूलाई फुलफिल रूपमा तलब दिनुपर्छ स्थानीय तहले। हामी छुट्याउँछौँ शिक्षामा,
शिक्षा क्षेत्रलाई सुधार्ने पक्षमा तपाईँ
एकदम बजेट छुट्याउँछौँ। पहिलो प्राथमिकता हामी शिक्षकलाई दिन्छौँ, शिक्षकले पेटभरि खानु पर्यो
भन्ने मात्रै हो, गर्ने पनि
होइन, गर्ने
हो। यतिखेर कोही जनता हुनुहुन्छ? हेलो,
हेलो,
नमस्ते नमस्ते, यहाँको परिचय सर?
मेरो परिचय, मेरो नाम शेर बडेला सर, म यहाँ बनमेरदेखि, गौरीगङ्गा नगरपालिका वडा नम्बर 6 बनमेरदेखि बोले।
हजुर हजुर हजुर, यहाँको मेयर साहब हुनुहुन्छ, भीम देउबाजी हुनुहुन्छ, यहाँहरूले राख्नुहोस्। तपाईँहरूको धेरै फोन आएपछि मैले उहाँलाई स्टुडियोमा निमन्त्रणा गरेको छु।
हजुर सर, एकदम राम्रो गर्नुभयो। अनि मेयर साहबलाई पनि नमस्कार छ मेरो तर्फबाट।
नमस्कार।
मेरो समस क्वेसन भन्नुपर्दा, मेयर साहबले अब विविध कुराहरूमा आफ्नो सवाल जवाब राख्दै हुनुहुन्छ होइन, राखिरहँदा हाम्रो यो गौरीगङ्गा नगरपालिका वडा नम्बर 6 बनमेरमा थुप्रै विकास निर्माणका काम पनि अझै सम्पन्न भइ नसक्नु होइन, त्यसमा के छन् त भन्दा, अब यसो म छोडेर मेयरले भन्छु, अझैसम्म हाम्रो लगभग स्थानीय निकायको चुनाव भएको 5-6 महिना बितिसक्दा पनि हाम्रो वडा कार्यालय पनि स्थापना हुन सकेको छैन बनमेरामा होइन, हामीले अझै पनि कामको लागि अझै चौमाला यो झिलमा धाइरहनु पर्ने होइन, यस्तो किसिमको यो विडम्बना एक किसिमको भनौँ न समस्या अझै हामीसँग स्थापित रहेको छ। जबकि हामीलाई यहाँदेखि उदयत्य झिलतिर जानका लागि गाडी नपाउने समस्या पनि यो थुप्रै रहेको छ होइन, र कामको लागि फेरि अझ हामीले उदय चौमालै भनौँ न, पहिलेको झिल र चौमा, अहिलेको झिल र पहिलेको चौमारा भन्ने कुरा अब नजिक नजिकै कुरा छ होइन, त्यस्तो किसिमको समस्या अझ पनि सिर्जना भएको छ सर। अनि अर्को कुरा के पनि छ भने, अहिले हाम्रो यो यो भनौँ न अब 8 क्लासको जो हाम्रो यो परीक्षा फर्म अझै पनि आउन नसकेको अवस्था छ क्या अहिले हाम्रो यो गौरीगङ्गा नगरपालिकामा। अरू नगरपालिकामा त सबै ठाउँमा यो परीक्षाको पनि, परीक्षाको यो रुटिन पनि आएर फर्म पनि के अरे भरेर बुझाइसकेको अवस्था छ, तर हाम्रो यो गौरीगङ्गा नगरपालिकामा अहिलेसम्म पनि अब लगभग चैत्र 9 गतेदेखि
एउटा कुरा तपाईँले मैले प्रश्न गरेँ,
हजुर हजुर,
कुन नगरपालिकामा फर्म आइसकेको छ?
हाम्रो
लगभग होइन, ल भन्नुहोस् न, क्वेसन सिद्ध्याउनुहोस्।
हजुर हाम्रो चाहिँ लगभग भनौँ न अब इक्जाम हुन लगभग एक महिना मात्र बाँकी रहँदा पनि अझै हाम्रो परीक्षा फर्म नआउन सक्नु कतिको एउटा ऊ हो है. अनि त्यो सँगसँगै अब यस्ता विविध समस्याहरू तपाईँले भनिरहँदा एकदम गर्वको साथ भनिरहँदा यी समस्याहरू म चाहिँ सोल्भ गर्छु र यो बाटोघाटो पुल पुलिसहरू बन्ने क्रममा यो पार्टीगत चाहिँ त्यहाँ हाबी हुनु हुँदैन भन्ने कुरा तपाईँले गर्दै हुनुहुन्छ होइन. यसमा चाहिँ अझै पनि व्याप्त रूपमा यही पार्टीगत नभए पनि एउटा अझै पनि यो पूर्ण रूपमा त्यो देखावटी नभए पनि तर भित्रीमा पार्टीगत रूपमा त्यसमा ती पार्टीगत व्यक्तिहरू दलका व्यक्तिहरू लागेर अझै पनि त्यसमा चाहिँ त्यो काममा उनीहरूको नै हात रहनु यो कतिको जायज होला यसको चाहिँ म उत्तर पाउँछु.
हस् थ्याङ्क यू सो मच. थ्याङ्क यू सर बाजाजी. थ्याङ्क यू सो मच. थ्याङ्क यू. गौरीगङ्गा नगरपालिका वडा नम्बर 6 हामीलाई फोन गर्दै हुनुहुन्थ्यो. 091410216 लाइन यहाँको लागि खुला गरेको छ. हामीसँग गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख हुनुहुन्छ, भीम देउबा हुनुहुन्छ. उहाँसँग प्रश्न जिज्ञासा गर्न यहाँहरूलाई मैले आग्रह गरिरहेको छु. उहाँले भनेको प्रश्नको जवाब चाहन्छु.
हुन्छ. बडालाजीले भनेको कुरा विकास निर्माणको कुरा 5-6 बितिसक्दा पनि हुन सकेन भन्ने कुरा हो. विकास भन्ने कुरा तुरुन्तै हुँदैन. विकास भन्ने कुरा प्रक्रियामा जान्छ. सरकारी काम गर्दाखेरि टाइम लाग्छ. 6-7 भने धेरै ठुलो टाइम होइन. अध्ययन अनुसन्धान गर्दैछौँ हामी, होइन योजना बनाउँदैछौँ. त्यस कारणले वन बेडामा पनि कतिपय योजनाहरू सम्पन्न भइसकेका छन्, त्यो मलाई सबै ठ्याक्कै थाहा भएन. तैपनि खानेपानीका सम्पन्न भइसक्यो, पुल पुलेसाहरू हुँदैछन्, अब कतिपय कामहरू हुन अब प्रक्रियामा छन्. सबै उपभोक्ता समिति गठन गरेर हामीले तालिम पनि दिइसक्यौँ 2 सबैलाई. त्यो कुराहरू अब समय लाग्छ. थोरै तपाईँहरू आँतिनुहुन्न, हामी काम गर्दै अगाडि बढिरहेका छौँ र काम भइरहेको छ. हामी सम्पन्न गर्छौँ, वैशाखभित्र सबै योजनाहरू काम गरेर सक्छौँ, पहिलो कुरा. अनि दोस्रो कुरा जुन चाहिँ तपाईँले राख्नुभयो, यो चाहिँ वडा कार्यालयको, यो वास्तवमै बडा दुःखका साथ भन्नुपर्ने हुन्छ. हामीले हिजोका बेला पनि के भनेका थियौँ भने स्थानीय यो चाहिँ सरकार बनिसकेपछि सिंहदरबारको अधिकार वडामा आउँछ, गाउँमा आउँछ भन्ने कुरा हामीले बोलेकै हो. र यो सरकारले चाहिँ यो चाहिँ संविधान कार्यान्वयन गर्ने क्रममा यी हक अधिकार दिएका छन्, तर यसको समस्या के भने हामीले योजना बनाउने प्लान बनाउने कुरा हो, तर त्यसको त्यसलाई कार्यान्वयन गर्ने कुरा त भने मेकानिजम भने त कर्मचारी हो. कर्मचारीको अहिले अभावका कारणले हामीले वडा कार्यालयहरू अगाडि बढाउन
अनि त्यसको लागि त मेयर साहबले पहल गर्नुपर्ने
एकदम पहल. हामी चाहिँ यति पहल गरेका छौँ कि अहिले चाहिँ अस्ति पनि हामीले धेरै यो चाहिँ सचिव लेभलमै हामीले यो कुरा प्रस्ताव अगाडि बढाएका छौँ. अहिलेको अवस्थामा के छ भने न हामीलाई चाहिँ करारमा कर्मचारी राख्न पाउने अधिकार छ, एकदम अधिकार दिएको छैन. यो कर्मचारी समायोजन नहुन्जेलसम्म तपाईँहरूलाई एकजना कर्मचारी पनि राख्न पाउनुहुन्न भन्ने छ. र अर्को कुरा चाहिँ कर्मचारी समायोजन भएर आएको अवस्था छैन. त्यस कारणले यो कमसेकम यो सकिनका निम्ति अझै चाहिँ हामीले यो आर्थिक वर्ष कुर्नुपर्ने भन्ने किसिमको कुरा आएको छ. अब प्रदेश बन्दैछ, त्यसपछि त्यहाँ पनि
यो देशैभरिको समस्या पनि देखेको छ. हो हो, यतिखेर कोही जनता हुनुहुन्छ भीमजी, म उहाँलाई वेलकम गर्छु. त्यसपछि
हामी अब एकजना पनि कर्मचारी भयो भने हामी चाहिँ वडा कार्यालय सम्बन्धित वडामा पठाउने हामी चाहिँ प्रयास गर्छौँ. र तेस्रो कुरा चाहिँ रह्यो परीक्षाको कुरा. परीक्षाको कुरामा सबैभन्दा पहिला हामी नगर समिति गठन गरेको सायद गौरीगाउँ नगरपालिकाले नै हो, कैलाली जिल्लामा. अनि त्यसपछि परीक्षा समिति हामीले बनाएको 1 भइसक्यो. सबै चाहिँ हामी त्यहाँको बिनीको अध्यक्षतामा बनबेडा स्कुलको हेड सर, एउटा मसुरिया स्कुलको हेड सर र एउटा प्राइभेट स्कुलका 3 हेड सरहरू र बिनी र आरपीको 5 हामीले एउटा समिति बनाएका छौँ परीक्षा लिनका निम्ति. यो परीक्षा अगाडि बढिसकेको छ. जहाँसम्म गोदावरीको कुरा गर्नुभयो, अस्ति भर्खर परीक्षा समिति बनाउनु भयो उहाँहरूले, त ढिलै भएको छ. किनभने यो कुरै ढिला आएको हो कि, यो के आएको छ भने अब स्थानीय तहले 8 परीक्षा लिने बोर्डको लिने भन्ने कुरा चाहिँ 1 अगाडि मात्रै हामी कहाँ डिसिसन भएको. अझ पनि जिल्लाले त ल्याङल्याङ गरेर आएको अवस्था छ. जिल्लाले चाहिँ यो नदिने र हामी जिल्लाबाट लिन्छौँ भन्ने थियो. हामीले भन्यो टिकापुरमा मिटिङ थियो, सबै हाम्रो चाहिँ 13 निकायका प्रमुख उपप्रमुख, त्यहाँ हामी जिल्ला शिक्षा अधिकारीलाई पनि बोलाएका थियौँ, सबै शिक्षक सङ्घ सङ्गठनका नेताहरूलाई पनि हामीले त्यहाँ बोलाएका थियौँ. र हामीले के भन्यो, हामी गर्न सक्छौँ, अब स्थानीय तहले दिएको अधिकार हामी गर्छौँ भनेर हामीले त्यहाँबाट निर्णय गरेर.
ओके, कोही जनतालाई धेरै होल्डमा राखेको छु, म उहाँलाई वेलकम गरिहाल्छु.
हेलो हेलो, नमस्ते.
नमस्ते, अलिकति बेसी मैले होल्डमा राखेँ, क्षमा चाहन्छु. यहाँको जिज्ञासा प्रश्न, यहाँको परिचय पाउँ सर पहिले.
हजुर, मेरो नाम प्रेम आर्डी, म खास गरेर राजीपुर निवासी, गोरीगङ्गा राजीपुर निवासी. मेरो सरसित एउटा निवेदन के छ भने, हाम्रो त एउटा बाँध थियो राजीपुरमाथि, होइन, त्यो बाँध भत्किएको लगभग 10 बढी भइसक्यो होला, जसले गर्दाखेरि हाम्रो खुरखुरियासम्मको सिँचाइ गर्नु अलिकति समस्या, अलिकति के भनौँ, भरि नै समस्या छ. त्यसको बारेमा अलिकति पहल गरिदिनु होला. अर्को कुरो के हो भने, पञ्चायती कालमा जो हाम्रो नहरहरू बनेका छन् राजीपुरका, त्यो सबै भत्किएका छन्. हजुर
हजुर हजुर, मेयर साहबले सुन्दै हुनुहुन्छ. मेयर साहबलाई केही भन्नु छ यहाँले, भनिहाल्नुहोस्.
त्यही कुरा भन्दैछु, भत्केका छन् उन त्यो नर्हरूलाई कृपया रिपेयर गरिदिनु होला भन्ने मेरो जिज्ञासा।
हस्, थ्याङ्क यू सो मच, उहाँले राम्रो प्रश्न राख्नुभयो,
एकदम धन्यवाद उहाँलाई प्रश्नका निम्ति। यो चाहिँ जो चेपकटला शिविर नजिकैको कुरा गर्नुभयो, त्यहाँ बाँध छ, त्यो बाँध चाहिँ केन्द्रीय योजनामा परेको छ, त्यसमा झन्डै 4-5 करोड रुपियाँ बजेट विनियोजन भएको हो, त्यो कर्मागत हिसाबले अगाडि आएको छ, त्यो केन्द्रले हेरेको छ, त्यसलाई हामीले अस्ति पनि छलफल गऱ्यौँ किन रोकियो त भन्ने विषयमा हामीले डेलिगेसन गयौँ, त्यो उहाँ सम्बन्धित निकायको ध्यान आकर्षण गराउने कुरा गऱ्यौँ। जुन नहरको कुराहरू छ, अब नहरको कुराहरूमा पनि सिँचाइ गर्न जरुरी छ, सिँचाइ बिना चाहिँ अब यो चाहिँ कृषिको उर्वरा शक्ति बढ्दैन, त्यो भावनाले यो विषयमा पनि हामी चाहिँ छलफल र बहसमा छौँ। हामीले के भनेका छौँ भने पुराना खाले ती बोरिङहरू जो गाडेका छन् ती बोरिङहरूको स्तर उन्नति गर्नका निम्ति के गर्न सकिन्छ भनेर अस्ति मैले छलफल गरेँ इन्जिनियर साहबसँग, त्यो सफा गरेर बढी पानी निकाल्ने र त्यो नहरहरूलाई सुचारू गर्नुपर्छ भन्ने किसिमको मैले कन्सेप्ट बनाएँ। जस्तै राजीपुरमा छ, मसुरियामा थुप्रै ठाउँमा त्यस्ता खाले बोरिङहरू छन्। त्यो सोद्धाखेरि इन्जिनियर साहबले के भन्नुभयो भने यस्तो गर्दाखेरि एउटा पानी पनि हात बढ्न सक्ने सम्भावना रहन्छ, भने अर्को सम्भावना के हुन्छ सुक्न सक्ने पनि सम्भावना रहन्छ पुरानो भएको हुनाले, यसलाई चाहिँ अलि अध्ययन गरिकन अगाडि बढाउनुपर्छ भन्ने कुरा गर्नुभयो।
ओके, कोही जनता हुनुहुन्छ उहाँलाई म वेलकम गरिहाल्छु। हेलो, हजुर नमस्कार सर, यहाँलाई स्वागत छ दिनेश एफएमको तातो बसमा, यहाँको परिचय पाउँ सर। हजुर हजुर, यहाँको प्रश्न जिज्ञासा के छ यहाँको मेयर साहबसँग राख्नुहोस् है।
मेयर साहबलाई नमस्कार।
नमस्कार
हजुर सर, यो मैले हजुरलाई सोध्न चाहेको,
हजुर
हजुर यो नगर विकासको पञ्चवर्षीय योजना बनाउनु भएको छ कि छैन सर, छ भने के के कुरालाई प्राथमिकता दिनुभएको छ त्यही बुझ्न खोजेको सर मैले।
हजुर, थ्याङ्क यू सो मच, थ्याङ्क यू।
अहिले दिलबाजी हामीले 15 वर्षे नगर गुरु योजना बनाएका छैनौँ, हामी यो बनाउने तयारीमा छौँ।
पञ्चवर्षे भन्नुभयो क्या?
पञ्चवर्षे हो कि 15 वर्षे भन्नु?
पञ्चवर्षे भन्नुभयो, 5 वर्षको लागि।
5 वर्षे हामी चाहिँ बनाएका छैनौँ, यो तयारीमा छौँ हामी। यो आर्थिक योजना भन्ने भन्छ यसलाई, यो बनाउनका निम्ति एग्रिमेन्ट भइसकेको छ कन्सल्टेन्सीसँग, यो बनाउन सुरु छ।
भनेपछि हामी अल्पकालीन रूपमा के गर्छौँ अब भने, खास गरी 1 वर्ष बितिरहेछ होइन, हामीले 49 करोड हाराहारीको हामीले 50 करोडको बजेट बनायौँ, यसमा चाहिँ बजेट जुन हामीले बनाइरहँदा आन्तरिक स्रोतको भरमा हो कि बाह्य स्रोतको भरमा हामीले बजेट निर्माण गऱ्यौँ?
अहिलेको बजेटको सीमा भने के हो भने एउटा सामान्य 2-3 किसिमका हुन्छ, सामान्यकरण एउटा बजेट आएको छ, जो केन्द्रबाट ढिक्को बजेट आएको छ त्यो भन्छ, एउटा सशर्त बजेट आएको छ, शिक्षामा यति गर्ने, स्वास्थ्यमा यति गर्ने, अन्यमा यति गर्ने सशर्त बजेट छ भने, अर्को चाहिँ हाम्रो आन्तरिक स्रोत छ होइन। यसरी हामीले यो बजेट,
हामीले आन्तरिक स्रोतमा के पहिचान गरेका छौँ, के हो त नगरको स्रोत?
यतिखेर त आन्तरिक हाम्रो खासै गत वर्ष हामी गाविस हुँदाखेरि 2 गाविस मसुरिया, चौमाला, उदासी, 3 गाविसका के अब 2 गाविस र उदासीका 3 वडा मिलेर बनेको नगरपालिका हो, र त्यो गाविसको आन्तरिक स्रोत हेर्दाखेरि हामीसँग त्यही 30-35 लाख रुपियाँ
जनताले तिर्ने कर,
कर सामान्य कर त्यो देखिया थियो मात्रै। र यस वर्ष हामीले चाहिँ के बनाएका छौँ भने करको दायरालाई अलिक बढाउने, कर नबढाउने, कर बढाएका छैनौँ हामीले। गाविसले जुन मालपोत लिने कुरा छ, जे पहिला लिन्थ्यो त्यही मात्रै सिफारिस दस्तुरदेखि हरेक कुराहरू लिने, तर हामीले करलाई अलिकति, करका दायराहरूलाई अलिकति बढाएका छौँ। त्यस कारणले हामीले यस वर्ष पोहोर साल 30 लाख जति थियो भने यस वर्ष हामीले चाहिँ कमसेकम पनि त्यसलाई बढाएर 90 लाख रुपियाँ यो चाहिँ हाम्रो आन्तरिक स्रोत बनाउने हामीले लक्ष्य लिएका छौँ, र आगामी वर्ष हामीले कमसेकम पनि 1.5 करोड आन्तरिक स्रोत बनाउने लक्ष्य लिएका छौँ। अब यसमा के हुन सक्छन् भन्ने कुराहरू हुँदाखेरि एउटा यतिखेर के छ भने घर जग्गा पास गर्ने कुराहरू छ, घर नक्साहरू पहिला पास गर्ने सिस्टम थिएन, अब त्यो पास गर्नुपर्ने एउटा अवधारणा छ, त्यो कुराहरू छ। र यतिखेर अर्को चाहिँ व्यापार व्यवसायहरू सबै चाहिँ त्यहीँ दर्ता गर्ने, उद्योग धन्दाहरू सबै त्यहीँ चाहिँ आउने भन्ने एउटा छ, त्यो पनि करको दायरा। अनि विभिन्न खाले चाहिँ अब त्यो ट्याक्सीहरू गाडीहरू चलिरहेका छन्, अब पहिला थिएनन् त्यो नगर यातायात भनेर चलाएका छौँ, त्यसबाट उठ्ने कर। र अनि त्यसपछि अब आगामी वर्षदेखि एकीकृत सम्पत्ति कर भन्ने अनिवार्य रूपमा लागू गर्ने भनेको छ राज्यले, र एकीकृत सम्पत्ति करबाट हामीले अगाडि बढाउने छौँ। र त्यसपछि खोला नालाको अहिलेसम्म अब जिल्ला समन्वय समितिले त्यो ठेक्का लिइरहेको छ, र त्यसलाई अब हामी नगरपालिकाले टेन्डर दियौँ भने त्यसबाट पनि अलिकति 1-1.5 करोड उठाउन सक्ने हामीले अनुमान लिएका छौँ। यी आधारमा हामीले चाहिँ स्रोत बढाउने कुरा, खास गरिकन स्रोत बिना चाहिँ,
तपाईँले यो भन्नुभयो सम्पत्ति कर कुरा गर्नुभयो, एक सम्पत्ति करको कुरा गर्नुभयो, त्यसलाई चाहिँ अलिकति फराकिलो रूपमा विश्लेषण गर्ने भने देउबाजी तपाईँले भनेअनुसार त्यहाँको जनता, अधिकांश जनता अहिले पनि कृषिमा निर्भर छ, तपाईँको क्षेत्र हेर्ने हो भने होइन, त्यो कृषि क्षेत्रमा पनि त्यही किसिमको सम्पत्ति कर लाग्छ कि अब कसरी लाग्छ? त्यसको लागि त समायोजन फेरि वैज्ञानिकीकरण हुनु पर्ला, बेला बखतमा त्यो बहस पनि हुन्छ हेर्नुहोस्।
होइन, त्यो बहस एउटा सिलिङ तोकिया छ नेपाल सरकारले, के भनेको छ भने सम्पत्ति, एकीकृत सम्पत्ति भनेको जस्तै पहिला जस्तै मालपोत लिने, मालपोत अब लिँदैन, त्यो एकीकृत सम्पत्ति गर्ने हो। जस्तै कुनै मान्छेको चाहिँ
गौरीगङ्गा बस्ने मान्छेको अब जग्गा छ, घर छ, हरेक कुराहरू छ भने त्यसलाई त्यसको जोडेर कति हुन्छ लागत सरकारी रेट अनुसार त्यसको लागत कति हुन्छ त्यो लागत चाहिँ अनुसारको पर्सेन्टेजको आधारमा थोरै देखियो भने थोरै, बढी देखियो भने अलिक बढी, धेरै सम्पत्ति भए मान्छेले कर पनि तिर्नु पऱ्यो नि, थोरै भएकोले थोरै तिर्नु पऱ्यो, त्यस कारणले त्यो सबै सम्पत्ति जोडेर एकीकृत त्यसको सम्पत्ति बनाउने र त्यसलाई चाहिँ सामान्य पर्सेन्टको आधारले लिने भनेर राज्यले एउटा नीति बनाएको छ, सिलिङ बनाएको छ, त्यही सिलिङका आधारभित्र रहेर हामीले चाहिँ अगाडि बढ्छौँ। र कुरा के छ भने हामी कहाँ थुप्रै यो चाहिँ प्रति जग्गाहरू पनि छ र अहिलेसम्म के छ भने 7 नम्बर प्रति जग्गा छ, झन्डै हामी हेर्दाखेरि 1000 बिघाभन्दा बढी छ गौरीगङ्गा नगरपालिकामा। हामीले के सोच बनाएका छौँ भने त्यसलाई चाहिँ के अरे कमसेकम लालपुर चाहिँ वितरण गर्नुपर्छ।
तपाईँहरूले चुनावमा भोट माग्दाखेरि भनिहाल्नुभयो, अब प्रक्रिया अगाडि बढेन, हेर्नुहोस्
नै बढेका छौँ, हामीले बढाएका छौँ, यसलाई इस्युका रूपमा ठाउँ ठाउँमा उठाएका छौँ, हामीले यो चाहिँ गर्नुपर्छ भनेर। अब प्रदेश सरकार बनिसकेपछि प्रदेश कानुन अनुसार जाने भन्ने छ, प्रदेशमा पनि हामी प्रेसर दिन्छौँ, किनभने बजार छ, चौमला बजार छ, मसुरिया बजार छ, बडेपुर बजार छ, बनभेडा बजार छ, हरेक ठाउँमा हाम्रो हाइवे क्षेत्रमा चाहिँ के छ भने 7 नम्बर प्रति जग्गा छ। अब त्यो बन्द हुने त होइन नि, अब त्यहाँ घर बनाइसकेका छन् मान्छेले,
त लालपुर जा छैन, उहाँहरूले कुनै पनि प्रयोजनका लागि अहिले पनि पैसा ब्याङ्कले धितो दिँदैन, हेर्नुहोस् धितो राखेर उहाँहरूलाई लोन दिइरहेको छैन।
त्यस कारणले त्यो जग्गालाई पूर्जा हामीले दिने प्रक्रिया अगाडि बढाउने प्रेसर हाल्ने भन्ने कुरा भएको छ र तिनीहरूलाई कमसेकम पनि दायराभित्र ल्याउनका निम्ति अहिले हामीले बहाल बिटौरी कर लिने भनेको छ प्रति जग्गावालाले पनि, जसको घरभित्र छ, एकदमै गाउँमा छ, दूरदराजमा छ, र त्यो घरले वर्षमा चाहिँ अब जग्गा त छ नि उसको पनि, अब नम्बरी जग्गा मान्छेले त अलिअलि तिर्छ, अब प्रति जग्गा भएका मान्छेलाई पनि एउटा घर कच्ची घर छ भने त्यसबाट 200 रुपियाँ वार्षिक कर लिने, वार्षिक 200 भने एकदम न्यूनतम हो, र त्यसपछि पक्की घर छ प्रति जग्गामा भने अब त्यसको चाहिँ 500 रुपियाँ लिने, र हाइवेमा जोडिएको छ र उसले व्यापार व्यवसाय गरेको छ भने त्यसबाट 5 रुपियाँ स्क्वायर फिटका दरले हामीले कर लिने, त्यसलाई बहाल बिटौरी कर भनेका छौँ, त्यो कर पनि हामी लिने अहिले निर्णय गरेका छौँ नगर सभाबाट हामीले पास,
अहिलेसम्म थिएन होइन त्यो व्यवस्था,
अहिलेसम्म थिएन,
अब यो नगर परिषदबाट तपाईँहरूले यो नगर समितिबाट पास भएन,
नगर सभाबाट पास बनाएर हामीले कानुन बनाएका छौँ, हामी हिउँदे अधिवेशन पनि गरिसक्यौँ, हिउँदे अधिवेशनमा हामीले झन्डै चाहिँ 12 विधेयकहरू पास गरेका छौँ, अहिले कुनै पनि काम गर्दाखेरि विधेयक बनाउनु पर्ने र हामीले स्थानीय कानुन बनाउनु पर्ने, त्यो कानुनलाई स्थानीय राजपत्रमा प्रकाशित गर्नुपर्ने यो प्रावधान भएको हुनाले त्यही अनुसार हामीले विभिन्न खाले के अरे हाम्रो यो विधेयकहरू पास गरेर कार्यविधिहरू बनाएर अगाडि बढाएका छौँ। त्यसमा चाहिँ हामीले यसरी कर लिने, यी ठाउँबाट कर लिने, करको दायराहरू यो हुने भन्ने किसिमको हामीले चाहिँ पहिचान गरेर अगाडि बढाएको।
जस्तै भीमजी, अहिले पनि स्थानीय जनप्रतिनिधिहरूलाई ट्रेनिङको अभाव छ भन्छन्, धेरै कुराहरू जानकारी छैन, कयौँ भनौँ न प्राविधिक कुराहरू पनि जानकारी भएन भन्ने कुराहरू आउँछन्, नीति निर्माण गर्ने कुरा, कार्यालय सञ्चालन गर्ने कुरा, जनतालाई सेवा सुविधा दिने कुरामा यो खड्किएको छ, तपाईँलाई पनि लाग्छ कि जनप्रतिनिधिलाई अझ केही हाम्रो तालिमको आवश्यकता छ, नीतिका कुराहरू, कानुनका कुराहरू सिकाउन आवश्यक छ, किनभने काम गर्दा कयौँ कमी कमजोरीहरू स्थानीय जनप्रतिनिधिबाट भएका छन्?
एकदम छ, म जनप्रतिनिधिलाई के भन्छु भने यो आवश्यकता छ, हामीले त 2-3 चरणमा गरिसक्यौँ आफै पनि होइन, वडा सदस्यदेखि वडा अध्यक्ष कार्यपालिकादेखि लिएर सबैलाई हामीले यो ट्रेनिङ दिइसकेका छौँ, तर के हो भने यो कानुनका कुरा, नियमका कुरा, काम गर्ने कुराहरू तालिमले मात्रै सम्भव हुँदैन, 2 दिने तालिम हुन्छ, 3 दिने तालिम, त्यसमा के सिक्ने होइन, कानुनको कुरा होइन, नीति नियमको कुराहरू, त्यस कारण काम गर्दै जाँदाखेरि सिक्ने कुरा हो, थोरै हिन्ट्सका निम्ति यो ट्रेनिङ आवश्यक छ, हामी त लिइसक्यौँ। तर अर्को कुरा म के भन्न चाहन्छु भने जनप्रतिनिधि साथीहरू सबैलाई, हामीले पनि थोरै अध्ययन गर्नु पऱ्यो, अध्ययनशील हुनु पऱ्यो, आफै पनि क्यापेबल हुनु पऱ्यो नि, हरेक कुराको धारा, उपधारा, संविधान, कानुन, त्यसपछि हाम्रा नीति नियमहरू के हुन्, हाम्रो चाहिँ कानुनभित्र रहेर काम गर्नुपर्छ, हामीले चाहिँ एउटा कुनै बाँधिनु पऱ्यो नि, नीति र विधिभित्र हामी रहेर एकदम स्वच्छताका साथ काम गर्न सक्यौँ भने त्यो नै सफलता।
अब यो कुराकानी गरिरहँदा भीमजी, हामी कार्यक्रमको अन्त्यन्त्यतिर छौँ, करिब 5-6 मिनट बाँकी छ, मैले गौरीगङ्गा नगरपालिकाका जनतालाई आग्रह गरिरहेको छु, कृपया टेलिफोन गर्नु 091-410-216 लाइन हामीले यहाँहरूको लागि खुला गरेको छौँ। तपाईँको क्षेत्रमा कृषि योग्य भूमि धेरै छ, किनभने अहिले स्थानीय तहमा चाहिँ कृषिमा हिजोको कृषि विकास कार्यालय अहिले आइसकेको छ, धेरै कर्मचारीहरू समायोजन भइसकेको अवस्था छ, अझ कार्यालय आइसकेको अवस्था देखिन्छ। यो अवस्था हेर्दा तपाईँले कृषिमा चाहिँ हामी आधुनिकीकरण गर्छौँ, त्यहाँ चाहिँ मल जलका कुराहरू थिए, बेला बगतमा चाहिँ कृषकहरूले भोग्नु पर्या धेरै समस्या थिए, अहिले पनि बजारीकरणको अभाव देखिन्छ, हेर्नुहोस् यसलाई समाधान गर्न हाट बजार लगाउने कुराहरू या भनौँ त्यहाँका चाहिँ कृषकहरूलाई चाहिँ आत्मनिर्भर बनाउने कुरा, कृषिमा चाहिँ अलिकति आधुनिकीकरण गर्ने कुरा, व्यवसायीकरण गर्ने कुराहरू आउँथे, यसका लागि तपाईँले के प्लानिङ गरिरहनु भएको छ मेयर साहब?
एकदम, कृषिको विकास बिना हाम्रो आर्थिक उन्नति प्रगति हुन सक्दैन, हामी जस्तो ग्रामीण क्षेत्रमा, र यो किसानहरूका थुप्रै समस्याहरू छन्, समयमा बिउ हुँदैन, मल हुँदैन होइन, अनि उहाँहरूलाई चाहिँ सेवा सुविधा हुँदैन, उत्पादन गरेको, किसानले उत्पादन गरेको वस्तुको कुनै मूल्य हुँदैन, होइन अरू कहाँ सोध्न जानुपर्ने हुन्छ, हाम्रो मूल्य कति छ, हाम्रो उत्पादन गरेको मूल्य कति छ भनेर सोध्नुपर्ने हुन्छ। र यसका निम्ति के भने हामीले एकदम व्यापक छलफल गरिरहेका छौँ। अब यो कृषि हामी कहाँ आयो भन्ने छ, पशु आयो भन्ने छ, तर के छ भने अहिलेसम्म आइसकेको अवस्था छैन। र हामी अब यो चैत 28 गतेसम्म सबै कार्यालयहरू विकेन्द्रीकरण भइसक्ने भन्ने कुरा आएको छ होइन, र त्यो आयो भने हामी सबै किसानहरूको समस्या के त, जस्तै मैले चाहेको भने त के हो भने म विभिन्न सेक्टरमा काम गर्ने सङ्घ संस्थाहरू थुप्रै छन्, एनजिओहरू छ, आइएनजिओहरू छ, मैले अहिले चाहेको के हो भने विभिन्न बकेटहरू निर्माण गरिदिने, कृषि क्षेत्रमा कहाँ कहाँ के गर्ने, पशुमा के गर्ने, शिक्षामा के गर्ने, स्वास्थ्यमा के गर्ने। उदाहरणको निम्ति कृषिकै कुरा गर्ने भने हामी कहाँ 11 वडा छन् र त्यहाँभित्र पहिला चाहिँ कुन वडामा कुन कृषि अथवा कुन बाली उपयुक्त छ, त्यहाँको माटो के छ, त्यसको परीक्षण हुनु पर्यो र त्यसकारण त्यसपछि त्यसलाई पकेटका रूपमा हामीले स्थापना गर्ने हो। जस्तै एउटा कुनै गाउँ छ भने त्यो गाउँमा चाहिँ सिँचाइको व्यवस्था छ अनि माटो पनि एकदम बलौटे माटो छ भने त्यहाँ तरकारी खेतीका निम्ति सुइटेबल छ भने त्यो तरकारी हबका निम्ति स्थापना गर्ने, तरकारी कहाँ पाउँछ भने फलान ठाउँ पाउँछ त्यहाँ जाने, र कुनै ठाउँमा के छ भने तपाईँको चाहिँ बाख्रा पालन गर्ने सम्भावना छ भने त्यो बाख्रा पालनका हबमा एउटा
सहजै गएर ल्याउन सकिन्छ र कृषकहरूलाई पनि आत्मनिर्भर बनाउन सकियो,
हरेक मान्छेले त्यहाँ रहरले पनि एउटा बाख्रो पालोस्, मेरो आफ्नो चाहना होइन। अनि त्यो जहाँ हामीले तरकारी
चाहना मात्रै हो कि यसलाई अब एउटा प्लानिङ गरेर लग्ने, यसलाई एउटा कन्सेप्ट बनाएर नगर,
त्यो त पब्लिकले पनि त्यसमा इन्ट्रेस्ट लिनु,
के सब्सिडी दिएर हुन्छ कि लगानी हुन्छ नि उहाँहरूलाई सुरक्षित गर्ने हो कि अलिकति उहाँहरूलाई चाहिँ त्यसमा लोन सिस्टम गरेर केही भनौँ न सुविधा दिएर यसप्रति प्रोत्साहन गर्ने हो कि, त्यसको लागि केही त्यो किसिमको पोलिसी बनाउँदै हुनुहुन्छ मेयर साहब?
हामीले पहिलो चरण अहिले कहाँ कहाँ के कोलाई के आवश्यकता छ त्यसको पहिचान गर्दैछ,
सम्भाव्यता अध्ययन हुँदैछ,
सम्भाव्यता अध्ययन। अब त्यहाँ मान्छे कस्ता छन् भने अहिलेको अवस्थामा सबै त्यो नहोलान्, तालिम चाहियो, सिलाइ कटाइ तालिम चाहियो, किन चाहियो, त्यो मसिन पाउनका निम्ति, द्याट इज रङ, गलत कुरा, तर भत्ता लिनका निम्ति तालिम चाहिने। मैले त्यहाँ भनिसकेँ, एनजिओ साथीहरूसँग अस्ति आएका थिए, सबै हामी पनि बस्यौँ, हामीले पनि केही बजेट छुट्याएका छौँ, र अब चाहिँ कुनै पनि तालिम लिने कुराहरू छ भने भत्ता नदिनुहोस्, सो इच्छाले सिक्न आउनु पर्यो र सिकिसकेपछि त्यसले त्यो व्यवसाय गरे आउनु पर्यो। हिजोको जस्तो 10 मान्छेले एउटा चाहिँ सिलाइ कटाइएको तालिम लिएको छ तर उसलाई एउटा चाहिँ प्यान्ट सिलाउन आउँदैन
भने एनजिओहरूको पनि तपाईँ मोनिटरिङ गर्नुहुन्छ नि, तिनीहरूको पनि तपाईँहरू चाहिँ भनौँ न छड्के हान्नुहुन्छ तिनीहरूलाई पनि,
बकेटमा मैले हालिदिएको छु। अहिले के भनेको छ भने स्वास्थ्य क्षेत्रमा काम गर्ने एनजिओहरू, गैर सरकारी सङ्घ संस्थाहरू तपाईँ एउटा बकेटमा जानुहोस् र त्यो बकेटमा 5 अटाउनुहोस् अथवा 4-5 कतिवटा एनजिओहरू छ एउटा बकेटमा जानुहोस् तपाईँहरू, त्यसपछि तपाईँहरू त्यहाँ भन्नुहोस् स्वास्थ्यको क्षेत्रमा यो पोषणका कुराहरू कसले गर्ने, भौतिक निर्माणको कुरा कसले गर्ने, होइन सरसफाइको कुरा कसले
भने तपाईँ निगरानीमा राख्नु भएको छ उहाँहरू
एकदम सबैलाई निगरानी।
अन्तिम आजको जनता को हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्छौँ, त्यसपछि कार्यक्रमबाट हामी विदाई पनि माग्छौँ। हेलो नमस्ते नमस्ते, यहाँको परिचय पाऊँ, यहाँको मेयर हामीसँग हुनुहुन्छ, नगर प्रमुख हुनुहुन्छ हामीसँग भीम देवबन गौरीगङ्गा नगरपालिकाको, यहाँको परिचय पाऊँ। ए हजुर, यहाँको जिज्ञासा प्रश्न के छ राख्नुहोस् म्याम।
हजुर नमस्कार, हजुर तपाईँले यसभन्दा पनि अगाडि हाम्रो युवा सचेतना समूहको बैठकमा पनि अनि यो गौरीगङ्गा नगरपालिकामा रहेको छादा चौपायाहरूलाई नियन्त्रण गर्छु भनेर भन्नुभएको थियो, अझै पनि छादा चौपायाको उस्तै विकराल रहेको छ, तपाईँको यो छादा चौपाय कहिलेसम्म ठेगानमा लगाउनुहुन्छ? अनि अर्को यो बहुमुखी क्याम्पस अनि उतापट्टि रहेको चौमाला स्वास्थ्य केन्द्र अनि त्यो र चौमाला चौराहा त्यो बिचमा नदी पर्छ, त्यो नदीमा अनि पुलको लागि अनि बजेट आउँछ कि आउँदैन? त्यहाँ बजेट आए पनि अनि बर्खा मासमा अनि उता धेरै घुमेर जानुपर्छ, त्यो हस्पिटलमा समयमा जनताले पुग्न पाउँदैन, हिउँदमा त 2-4 पट्टा हालेर त्यो हिँड्ने बनाइन्छ, अनि बर्खाको लागि पनि केही न केही योजना बनाउनु पर्यो।
हस्, थ्याङ्क यू सो मच म्याम, थ्याङ्क यू सो मच, उहाँको जिज्ञासा मेटिहाल्नुहोस् यहाँले। अब
हस्, उहाँलाई सबैभन्दा पहिला धन्यवाद, पशु चौपाएको कुरा उठाउनु भयो। पशु चौपाए भने एकदम विकराल रूपमा अहिले हाम्रो देशमै अथवा हाम्रो यो 7 प्रदेशमै कैलाली कञ्चनपुरमै यो चाहिँ एकदम
समस्या
होइन, तपाईँको यो चाहिँ रेडियोमा तातो बहस जस्तै यो चौपाएको कुरा तातो बहसै हो। र मैले यो विषयमा के गरेका छु भने त सायद उहाँ म्याडमले थाहा पाउनु भएको छ कि छैन, हामी चाहिँ 11 वडाका सबै सामुदायिक वनका अध्यक्षजीवहरू र हाम्रो चाहिँ कार्यपालिकाका सबै साथीहरू बसेर हामी छलफल गरेका छौँ र एउटा नियम बनाएका छौँ। के बनाएका छौँ भने एक ओडामा एउटा कान्जी हाउस बनाउने अथवा एउटा गौशाला बनाउने र त्यो ओडामा भएका सामुदायिक वनहरूका अध्यक्षहरू त्यसको पदेन सदस्य रहने र हाम्रो ओडा अध्यक्ष त्यसको अध्यक्ष रहने र एउटा त्यसको एउटा समिति क्रिएट गरेका छौँ र त्यसले त्यहाँका समस्याहरू समाधान गर्ने आफ्नो सामुदायिक वनभित्र भएका चौपायाहरू भैँसीका कुरा नगरौँ गाई र गोरुको कुरा मात्र भैँसी त कसैले छोड्दैन
भैँसी महँगो छ नि त
त्यस कारणले हामीले के नीति बनाएका छौँ भने आफ्नो सामुदायिक वनभित्र भएका गाई गोरुमा रङ लाउने एउटा सामुदायिक वनमा अब चारवटा एउटा ओडामा चारवटा सामुदायिक वन छ भने एउटाले रातो लाउने एउटाले हरियो लाउने र त्यसको डाटा राख्ने सामुदायिक वनले राख्नु पर्यो नि त्यो कुरा त हामीले त्यो छलफल गरेर नीति बनाएर अगाडि बढेर धेरै ठाउँमा हामीले चाहिँ के अरे त्यो बनाइ पनि सकेका छौँ र त्यसरी जाने त्यो समितिले चाहिँ एउटा राम्रो खाले त्यहाँ चाहिँ कान्छी हाउस बनाउने र सामुदायिक वनले त्यसलाई नियन्त्रण गर्ने र प्रत्येक सामुदायिक वनले महिनाको कमसे कम पनि 5,000-10,000 कोष बनाउने त्यहाँ राख्ने समितिमा र नगरपालिकाले 1,00,000 हाल्ने हामीले 1,00,000 हालिसकेका छौँ प्रत्येक वडामा हामी चाहिँ तपाईँहरू प्लान बनाएर योजना बनाएर ल्याउनुहोस् भनेर 1,00,000 कतिपय ठाउँमा हामीले गइसकेको छ त्यसरी प्रत्येक वडामा सामुदायिक वनसहित तलबाट त्यो समस्या हुनु पऱ्यो नि छोड्नु भएन जनताले त्यो गाई गोरु छोड्नु भएन आफ्नो गाई
अब कति लाग्छ भन्ने ठ्याक्कै समय भन्दैन
हामी कहाँ धेरै नियन्त्रण भइसकेको छ त उहाँलाई चाहिँ त्यो कुरा थाहा नभएको होला म चाहिँ सर जान्छु हामी कहाँ धेरै वडामा त्यो नियन्त्रण भएको छ धेरै वडामा चाहिँ रङ लागेको गाई गोरुहरू देखिन्छ
गाईहरूलाई लखेटिरहेको देख्छौँ हामी राति राति म कहिले काहीँ घुम्दा यसो देख्दा उहाँहरू लट्ठी लिएर दौडिरहेको हुनुहुन्छ बिचरा गाउँहरू सब खाएर सफा बनाइसक्यो
हामीले लखेट्ने पनि मान्छे राखेका छौँ लखेट्ने चौकीदार राखेर साँझ चाहिँ त्यो कान्छी हाउसमा हाल्ने हिजै पनि मैले दुई चारजनासँग कुरा गर्दाखेरि के छ त अहिले अवस्था भन्दाखेरि अहिले के अरे जनताहरूले पनि आफ्नो गाई छोडेका छैन
काम गर्नुहोस् मेयर साहब कार्यक्रमको निर्धारित समय सक्यो समय दिएर आइदिनु भयो आभार व्यक्त गर्छु यहाँलाई
धेरै कुरा उहाँको बाँकी छ एउटा अब त्यो जो चौमालाको पुलको कुरा रहेको छ त्यो पुल अहिले चाहिँ त्यसको सम्भाव्यता अध्ययन भइसकेको छ त्यो पुल प्राथमिकता रूपमा अगाडि बढाउनु पर्छ भन्ने हामीले राखेका
भनेपछि थ्याङ्क यू सो मच आदरणीय श्रोता आजको यो तातो बसमा हामीसँग अतिथिको रूपमा हुनुहुन्थ्यो गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख हुनुहुन्थ्यो मेयर साहब हामीसँग भीम देउबा हुनुहुन्थ्यो उहाँसँग हामीले विविध पक्षमा रहेर त्यस क्षेत्रको विकास र समृद्धिको विषयमा हामीले कुराकानी गऱ्यौँ सबै जनताले फोन गरिदिनु भयो आभार व्यक्त गर्छु कार्यक्रम सुन्नुभयो यहाँहरूलाई पनि आभार व्यक्त गर्दै प्राविधिक रूपमा मुकेशजीलाई धेरै धेरै धन्यवाद दिँदै आजलाई कार्यक्रमबाट मनोवराध धानु पनि बिदा माग्छु हवस् नमस्कार